उहिलेका भानु र अहिलेको रामायण नेपाली भाषालाई देवनागरी लिपि तथा खस भाषा शैलीमा शैलीलाई आम भाषाका रूपमा विकास गर्दै नेपाली समाजलाई रामायण प्रदान गर्ने भानुभक्त आचार्य जन्मने वर्ष नै बेलायतको छापाखानामा महत्त्वपूर्ण आयाम थपिएको थियो। हामी कहाँ संस्कृत भाषा लगायतका ग्रन्थहरू त्यस समयसम्म निगालाको कलमले बाँसको सुपेला बोक्रामा लेखेर राख्ने प्रचलन थियो। त्यस्ता लिखतहरू अझै पनि पण्डित खलकका घर घरमा भेटाउन सकिन्छ। उनी जन्मदासम्म नेपालमा छापाखानै नै थिएन। सन् 1851 बेलायत भ्रमणबाट फर्किँदा नेपालका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले लगेको गिद्धे छापाखाना नै नेपालको प्रथम छापाखाना मेसिन थियो। प्रविधि विकासको अन्तराल र साहित्यको योगदान विषयको छलफललाई भानुभक्तसँग जोड्न नसके उनको योगदानको मूल्याङ्कन ठिक नहुन सक्छ। फेसबुकमा आफ्ना अभिव्यक्ति सहजै प्रकाशन गर्न सकिने अहिलेको पुस्तालाई त्यस बेलाको अवस्था पत्याउन समेत गाह्रो हुनसक्छ। यो पुस्तालाई भानुभक्तको साहित्यले तत्कालीन समाजमा गरेको योगदानको महत्त्व बुझाउन पनि त्यस समयको प्रकाशन प्रविधिबाट साहित्य र अभिव्यक्तिहरू अन्य व्यक्तिसम्म पुर्याउन कति कठिन थियो भन्ने बुझ्न जरुरी हुन्छ। बेलायतमा उनी जन्मेकै वर्ष सन् 1814 दि टाइम्स पत्रिकाले घन्टामा 1100 पाना छाप्न सक्ने मेसिन किनेर छापा प्रकाशन गरेको थियो। सन् 1848 चिनमा विकास गरिएको छाप्ने प्रविधि विकसित हुँदै गयो। भानुभक्त जन्मने वर्ष नै वाष्प इन्जनद्वारा स्वचालित हुने प्रेसबाट हजारौँ प्रति छापेर बेलायतमा पत्रिका प्रकाशन हुन थालेको थियो। समयको अन्तरालमा पूर्वीय समाज जहाँको त्यही रह्यो र बेलायततिरको पश्चिमी समाज वाष्प इन्जनको विकास र प्रयोगसँगै अगाडि बढ्दै गयो। छापा प्रकाशनको अन्तरसँगै हामीले पढ्न जान्नेको सङ्ख्याको अनुपात पनि अनुमान गर्न सक्छौँ। जसअनुसार गाउँभरिमा एक दुईजना पढ्न जान्ने पण्डितहरू रहेको नेपालको समाजको तुलनामा बेलायतमा हजारौँको सङ्ख्यामा पत्रिका पढ्ने आम नागरिकहरू छ्यापछ्याप्ती रहेको सहजै अनुमान गर्न सकिन्छ। भानुभक्तको जमानामा अहिलेका जस्ता स्कुल र कलेज थिएनन्। गुरुहरूले विद्यार्थी जम्मा पारेर कसैको घरमा पढाउने गर्थे। खास गरेर गाउँका धनी र खाना लाउन पुग्ने साहुहरूका घरमा त्यस्ता गुरुहरू पाल्ने चलन थिन्थ्यो। भानुभक्तका समयसम्ममा लेख्ने पढ्ने देवनागरी लिपि र अक्षरहरूको विकास पनि भइसकेको थियो। समाज पूर्ण रूपले अध्यात्मवादी थियो। हिन्दू धर्म र संस्कृत भाषालाई ईश्वरसँग जोड्ने माध्यमका रूपमा व्याख्या गर्नु पण्डितहरूको धुर्त्याई र कमाई खाने स्रोत बनेको थियो। त्यस्तै पण्डित खलकमा उनको जन्म भएको थियो। त्यसैले उनले पढ्ने लेख्ने गर्न पाए। शिक्षा हासिल गर्ने मौका पाउनका साथै परिवारबाटै मुख्य प्रेरणा पनि पाए। त्यस समयसम्म हिन्दू धर्म ग्रन्थहरू पण्डितहरूको भाषामा भाषाका रूपमा रहेको संस्कृत भाषामा नै थिए। गाउँघरमा सप्ताह पूजा पाठ तथा प्रवचन आदिका माध्यमबाट पण्डितहरूले त्यस्ता संस्कृत ग्रन्थहरू वाचन गरेर चलन चल्तीको भाषामा अनुवाद सहित सुनाउने प्रचलन थियो। पण्डितहरूको त्यो पेसा नै बनेको थियो। इज्जत पनि बढ्ने र पैसा पनि कमाइने राम्रो स्रोत थियो पण्डित पेसा। शारीरिक श्रम गर्नभन्दा सजिलो र मिठो खान पनि पाइने पेसा थियो। भानुभक्तले आफ्नो लेख्न पढ्न जान्ने सिप र कलालाई पारिवारिक परम्पराभित्रबाट कायम राख्नभन्दा थप योगदान गरेर समाजमा नाम कमाउने धोको राखे। त्यसमा उनी सफल पनि रहे। उनले परम्परागत रूपमा रहेको संस्कृत भाषाको रामायणलाई नेपालको ग्रामीण जनजिब्रोको भाषामा अनुवाद गरेर प्रकाशित गरे। उनका कृतिमध्ये सबैभन्दा बढी चर्चित र खस भाषालाई घर घरमा पुर्याउन सफल बनेको रामायणले उनलाई 200 वर्ष बितिसक्दा पनि जीवन्त बनाएको छ। उनले दिएको यो ठुलो योगदान नेपालमा अझै धेरै पुस्तासम्म निरन्तर रहेछ रहनेछ भन्ने दावी गर्न सकिन्छ। तर बेलायतमा भने नेपाली मूलका नयाँ पुस्ताहरूमा देवनागरी लिपिको प्रचलन घट्दै जाँदा भानुभक्तको योगदानलाई पनि बिर्सदै जाने सम्भावना पूर्वानुमान गर्न सकिन्छ। तनहुँ चुँदी रम्काबाट फैलिएको उनको सन्देश दार्जिलिङ र सिक्किमसम्म पनि निरन्तरता कायम गर्दै अगाडि बढिरहेको छ। तर युरोप अमेरिका जस्ता धनी देशमा बसाइसरेका नेपाली सन्ततिहरूमा भने त्यो क्रम जारी रहला भन्ने सम्भावना क्षीण हुँदै गएको किटान गरेर भन्न सकिन्छ। साहित्य अमर हुन सत्य अभिव्यक्ति दिएर मात्र पुग्दैन, धेरै पानाहरू भरेर ठुलो पुस्तक तयार पारेर मात्र पनि पुग्दैन, बरु मनोरञ्जनात्मक तरिकाबाट समाजलाई अग्रगमनतिर डोर्याउने सन्देश बोकेको साहित्यले अमर हुने अवसर हुँदछ। भानुभक्तका कृतिहरू अमर हुने कसीमा खरो उत्रिएका मात्र होइनन्, यिनले नेपाली समाजलाई एकतामा बाँध्ने भूमिका समेत लामो समयसम्म निभाएका छन्। अनेकताभित्र एकतामा नेपालीहरूलाई बाँधेर राख्न उनका कृतिले सघाएको पाइन्छ। खास गरेर पृथ्वीनारायण शाहले नेपालको एकीकरण र पञ्चायती व्यवस्थाका समयमा खस भाषा नेपालभरि फैल्याउने क्रममा पनि भानुभक्त रामायणले भूमिका खेलेको पाइन्छ। पूर्वको किराँत समाजमा शाह वंशको राजनीतिक प्रभाव पार्न पनि सत्ता पक्षले नेपाली भाषालाई हिन्दू संस्करण सहित प्रश्रय दिने काम गर्थ्यो गर्यो। सोही क्रममा भानुभक्त रामायणको भाषा शैली पनि सहायक भएको भन्न सकिन्छ, जसले पूर्वमा नेपाली खस भाषा प्रचलित बनाउन सघाएको मानिन्छ। क्षेत्रीय भाषालाई खस भाषाले धक्का दिएको भए पनि साझा भाषाका रूपमा नेपाली भाषा अगाडि बढ्नुमा ब्रिटिस सेनाको प्रचलनले पनि सघाएको कुरा सिन्धुलुङ फाङ्गो वने वंशावलीका संकलक श्री टङ्क वने बताउनुहुन्छ। त्यसै गरी नेपालमा शाह वंशको उदय पश्चात नेपाली भाषालाई किराँत क्षेत्रमा विस्तार गर्ने क्रममा भानुभक्तका कृतिको पनि भूमिका रहेको साहित्यकार श्री रक्षा राईले पनि महसुस भएको स्वीकार गर्नुहुन्छ। नेपाली भाषालाई किराँत क्षेत्रमा विस्तार नगरिएको हुँदा त यसै विषयमा संवाद गर्ने क्रममा रक्षा राई तथा टङ्कवनेमज्यूसँग मैले स्थानीय भाषा अङ्ग्रेजीमा संवाद गर्नुपर्ने हुन्थ्यो भन्ने महसुस पनि भयो। किराँती मित्रहरूको फरक भाषा हुँदो त नेपाली नभएर अङ्ग्रेजी भाषा अङ्ग्रेजी हाम्रो साझा भाषा हुने थियो। नेपाली भाषाले किराँती भाषालाई विस्थापित गर्नमा भानुभक्तको योगदानलाई सकारात्मक र नकारात्मक दुई कोणबाट विश्लेषण गरिए तापनि विदेशमा बस्दा पनि हामीहरू बीच एक साझा नेपाली भाषाका रूपमा संवाद गर्न पाउने स्थिति रह्यो। यसमा भानुभक्त योगदानले कतै न कतै भूमिका खेलेको मान्नु नै पर्ने हुन्छ। खस भाषा साझा भाषाको रूपमा विकास गर्दा गर्दै पनि स्थानीय भाषाहरूको विकास र उत्थानमा बाधा पुर्याउन हुँदैन भन्ने भावना विक्रम सम्बत 2047 नेपालको संविधानबाट नै स्वीकार गरिएको अवस्था हो। तर व्यवहारमा भने स्थानीय भाषाको उत्थान एकताको बाधक मान्ने मानसिकताबाट हाम्रो समाज माथि उठ्न सकेको छैन। स्थानीय भाषालाई पनि उत्थान र सम्मान गर्न सके भानुभक्तको योगदानको कदर गरेको ठहरिँदैछ। भानुभक्त र तुलसीदास। भानुभक्तका कृतिहरूमध्ये रामायण नै सबैभन्दा बढी प्रचलित चर्चित र योगदान गर्न सफल मानिएको छ। वाल्मीकिले रचेको रामायणलाई तुलसीदासले अवध भाषामा अनुवाद गरेर पाएको चर्चाबाट भानुभक्त प्रभावित भएर रामायणलाई चलन चल्तीको नेपाली भाषामा अनुवाद गरेको सहजै अनुवाद गर्न सकिन्छ। उक्त प्रेरणाको विषयलाई उनको घाँसी कवितासँग जोडेर पनि पुष्टि भएको मान्न सकिन्छ। उक्त कवितामा उनले घाँसीबाट नाम कमाउने प्रेरणा पाएको भनेका छन्। तर उनले दयाकीर्ति नै रचेर भन्दा पनि तुलसीदासको क्रम समाएर चर्चाको शिखरमा पुग्ने बाटो अपनाउन मेहनत गरेको पाइन्छ। सम्बत 1633 तुलसीदासले रामचरित मानस लेखेका थिए, जुन उत्तर भारतको प्रचलन चल्तीको भाषा अवध भाषामा वाल्मीकि रामायणकै अनुवाद थियो। संस्कृत भाषाको जटिलताले गर्दा पण्डितहरूको परिधिभित्र रहेको वाल्मीकि रामायण तुलसीदासको संस्करण जनमानसमा निकै चलन चल्तीमा रहेको थियो। भानुभक्तको पठन पाठनका क्रममा बनारस, अयोध्या लगायतको उत्तरी भारतमा तुलसीदासको प्रशंसा र चर्चा पाएको देखेर उनलाई निकै प्रभाव परेको हुनुपर्दछ। ईसापूर्व 600 2 शताब्दी वर्ष पहिला रचिएको वाल्मीकिको रामायणले लामो समयसम्म संस्कृत भाषामै वर्चस्व बनाइरह्यो। संस्कृत भाषा जनजिब्रोको भाषा नभएर तत्कालीन पण्डितहरूको मात्र भाषा भएको कारणले गर्दा जब जनजिब्रोको भाषामा पढ्न र वाचन गर्न सुविधा मिल्यो त्यसले उत्तरी भारतमा तुलसीदासको प्रशंसाको बाढ नै लगाइदियो। तर यता नेपालमा सर्वसाधारणले न त वाल्मीकिको भाषा नै जान्दथे न त तुलसीदासको भाषा नै बुझ्दथे। पढ्न र व्यवसाय आदिका कारण उत्तर भारतमा आवत जावत हुने केही नेपालीहरू केही मानिसहरूलाई वाल्मीकिको संस्कृतभन्दा तुलसीदासको भाषा अलि सरल भएका कारण नेपालको पहाडी भेगमा पनि कतै कतै तुलसीदासको रामायणले स्थान पाउन सफल भएको थियो। उत्तर भारतबाट पठन पाठनका लागि गुरुहरू नेपाल ल्याइने चलन थियो। त्यस्ता गुरुहरूका माध्यमबाट पनि नेपालका केही परिवारमा उत्तर भारतको अवध भाषाबारे ज्ञान रहेकाले तुलसीदासको रामायण पनि कतै कतै पढ्ने चलन थियो। नेपालको तराईमा पनि अवध भाषा प्रचलित भएका कारण पनि तुलसीदासको रामचरित मानसको प्रभाव पहाडी भेगसम्म केही परेको मान्न सकिन्छ। भानुभक्तले पनि तुलसीदासको पच्चा पछ्याउँदै वाल्मीकि रामायणलाई नेपालको चलन चल्तीको भाषामा अनुवाद गरेर प्रचलनमा ल्याए, ख्याति पनि कमाए। मोतीरामले प्राज्ञहरूबीच उनलाई चिनाए। त्यसैले तुलसीदास नै भानुभक्त भक्तका मुख्य प्रेरणाका स्रोत हुन् भन्न सकिन्छ। योगदान कति सकारात्मक। विज्ञान एवं प्रविधि विकाससँगै मानव जीवन यापनमा सहजता थपिँदै गयो। प्रविधिको उन्नतिमा तीव्र गति आउनुभन्दा पहिला सृष्टिको विषय मानव ज्ञानको परिधिभन्दा बाहिरको विषय थियो। त्यस अवस्थामा समाज विश्वासमा चल्ने अध्यात्मवादभन्दा माथि उठ्न सक्ने स्थिति पनि थिएन। अहिलेको बिग ब्याङ, ब्ल्याक होल, गिब्स हब्स र डार्क इनर्जीको चरणसम्म आइपुगेको वैज्ञानिक ज्ञानको सतहमा भानुभक्तको तत्कालीन समाजको चेतना स्तर तुलना गर्न सकिँदैन। मानव ज्ञानले उत्तर भेटाउन नसकेको सबै विषय ईश्वरको रचना भनेर चित्त बुझाउने अवस्था रह्यो। त्यही चेतना स्तरमा पात्रहरूको माध्यमबाट बलवान र न्याय पक्षधर मूलपात्र हिरो राम र असल नारीको गुण समाजलाई दर्शाउने पात्र सीता हिरोइनको कथावस्तुभित्र रहेर समाजमा भानुभक्तले जुन सन्देश फैलाए त्यसले नागरिकहरूलाई असल नारी र पुरुष बन्नुपर्ने सन्देश दियो। पूजा आजा र धार्मिक प्रचलनहरूमा संस्कृत भाषाका माध्यमबाट पण्डितहरूले स्थानीय भाषामा फैलाउने असल सन्देश सीमित मानिसहरूसम्म मात्र पुग्ने गरेको थियो। भानुभक्तको सरल भाषाले वाल्मीकिका ती सन्देशहरू नेपालभित्रका धेरै व्यक्तिहरूमा फैलिने भूमिका खेल्यो। नारी पुरुष बीच समानताको अवधारणा बोकेको अहिलेको युगमा रामायणभित्र कल्पना गरिएका पात्रका भूमिकाहरू अवैज्ञानिक ठहरिएलान्, तर तत्कालीन समाजमा सीताका गुणबाट नारीहरूलाई असल नारी भन्ने प्रेरणा दिइएको थियो। भानुभक्तले चलन चल्तीको भाषामा पुस्तकको माध्यमबाट नागरिकहरूलाई असल बन्नुपर्ने र दुष्ट चरित्रलाई निरुत्साहित पार्ने सन्देश फैलाएका थिए। तत्कालीन समाजमा त्यो भूमिका निभाउन उनी सफल भएका कारण नै अहिलेको नारी पुरुषबीच समानताको समाजको परिकल्पना सम्भव भएको हो। तत्कालीन समाजमा भानुभक्तले नारी पुरुषबीच समानताको सन्दर्भ उठाउन सम्भव पनि थिएन र उनकै चेतना स्तर पनि त्यो स्तरमा थिएन। धन्यवाद है, यो सकिएछ। सुनिदिनुभयो, धेरै धेरै आभार प्रकट गर्छु। धन्यवाद। हो, यो केही वर्ष अगाडि बेलायतमा एउटा पुरानो साहित्य संस्था छ, नेपाली भाषा विकास परिषद भन्ने, अनि उहाँहरूले एउटा स्मारिका निकाल्नु भएको थियो भानुभक्त। अहिले अहिले कमलजी अध्यक्ष हुनुहुन्छ क्या त्यसको। त्यतिखेर त्यो पुस्तिका निस्किँदाखेरि चाहिँ ऊ हुनुहुन्थ्यो, अरे खगेन्द्र नेपाली हुनुहुन्थ्यो क्या अध्यक्ष जस्तो लाग्छ। अनि त्यसको लागि मैले लेखेको थिएँ, त्यसमा प्रकाशित भएको थियो, त्यही हो आज मैले वाचन गर्ने मौका पाएँ। धन्यवाद है। प्रायः जसो विकेन्डमा पार्नुहुन्थ्यो क्या अरे, मलाई याद भएन अहिले कहिले छ कार्यक्रम, त मैले हेरेको छैन। यो चाहिँ पहिलेको कार्यक्रमको कुरा हो मैले गरेको चाहिँ। अनि रमेशजी, गिरीशजी, जोशीला, विजया सबै हुनुहुन्छ। ल, तपाईँहरूको चियापानी चल्दैछ होला, कस्तो छ बिहानी? हामी त यही गिरीशजीले चट्ट भानु तिम्रो सम्झनाले हिमाल चुली हाँस्छ भनेर लेख्नु भएको रहेछ, त्यसैमा सम्झेर एउटा वाचन गर्न मन ला गरिहाले। अनि चिया मिठो भयो कि कफी मिठो भयो बिहान बिहान? गिरीशजी एक राउन्ड दौडेर पनि आइसक्नु भयो कि? अनि गीतादी चिया सिया खाइवरि ब्रेकफास्ट खाइवरि बस्नुभयो होला, कति सुन्न भ्याउनु भयो कि सुन्नु भ्याउनु भएन, कस्तो गर्नुभयो यसो प्रतिक्रिया दिनु न।